الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم سورة الواقعہ چل رہی تھی اور اس کی تقریباً 14ویں آیت تک ہم پہنچے تھے اس میں اللہ تبارک و تعالی نے ارشاد فرمایا تین گروہوں کا پہلے تذکرہ فرمایا ایک اصحاب المیمنہ ایک اصحاب الشمال اور اصحاب المشأمہ اور تیسرے جو تھے وہ سبقت لے جانے والے تھے جو سب سے زیادہ سبقت لے جانے والے ہیں وہ جیسے صحابہ کرام علی مردوان مہاجرین اور انصار اس میں شامل ہیں آگے ارشاد فرمایا اب انہی کا تذکرہ چل رہا ہے کہ ان کو جنت میں کیا کیا نعمت عطا کی جائیں گی اور پھر ان کے مقابلے میں اللہ تبارک و تعالیٰ کفار کا تذکرہ فرمائے گا اصحاب المشأمہ کا تذکرہ فرمائے گا کہ ان کو جہنم میں کس طرح سے عذاب دیا جا رہا ہے لہذا ارشاد فرمایا علی سرر موضونہ جڑاؤ تختوں پر ہوں گے یعنی ایسے تختوں پر ہوں گے جن میں ہیرے اور موتی جڑے ہوئے ہوں گے انہیں جڑاؤ تخت کہتے ہیں تو ایسے عظیم الشان جیسے بادشاہوں کے پہلے زمانے کے تخت ہوا کرتے تھے کہ جن پر وہ بیٹھتے تھے اور چاروں طرف ان کے ہیرے جواہرات جڑے ہوتے تھے قیمتی ایسے ایک ادنا جنتی جو دنیا کے اندر بڑا ہی معمولی سا انسان ظاہر ہوا کرتا تھا لیکن جب بعطائے الہی وہ جنت میں جائے گا تو اس کی شان دیکھنے کے قابل ہوگی تو اللہ تبارک و تعالی ایک عام جنتی کو جب اتنا فرمائے گا تو جو سابقون ہوں گے یعنی صحابہ کرام علیہم رضوان ان کی شان کا عالم کیا ہوگا علی سرر موضونہ جڑاؤ تختوں پر ہوں گے متکئین علیہا متقابلین ان پر تکیہ لگائے ہوئے آمنے سامنے یعنی ایک دوسرے کے آمنے سامنے بیٹھے ہوں گے اور تکیہ ٹیک لگا کر جیسے عام کبھی آپ نے اگر عرب کنٹریز میں گئے ہوں تو وہاں پر ایسا ہی ہوتا ہے کہ درختوں کے سائے میں یا ویسے ایک شیڈ ٹائپ ہوتا ہے اس کے نیچے صوفے بچھا کے بیٹھ جاتے ہیں اور پھر ان تختوں پہ آپس میں وہ گفتگو کرتے ہیں زمانے ماضی کی باتیں موجودہ حالات پر تبصرہ تو اگر تھوڑا سا اس پہ غور کیا جائے جیسے آج کل گاؤں کے اندر بھی پہلے بھی مطلب ہوتا تھا آج بھی ہوتا ہے کہ گاؤں کے اندر ایک شام کے ٹائم میں چرپائیاں بچھا لی جاتی ہیں اور سب پھر وہاں جمع ہو جاتے ہیں خصوصاً بڑے بوڑھے جو ہیں اور وہ پھر ملکی حالات پہ تبصرے اور اپنے ماضی کی باتیں وغیرہ وغیرہ بیان کرتے ہیں تو بالکل ایسا ہی منظر جنت میں ہوگا کہ کوئی فکر نہیں کوئی کام نہیں کوئی ٹینشن نہیں کوئی غم نہیں کوئی پریشانی نہیں اور بالکل سکون سے اطمینان سے ہزارہ نعمتوں میں آرام سے بیٹھے ہوں گے اب وقت باتیں کر رہے ہیں وقت گزر رہا ہے اور کوئی پوچھ گچھ کرنے والا نہیں ہے کسی چیز سے روک ٹوک نہیں ہے کوئی غم کوئی آئندہ مستقبل کی فکر نہیں کہ ابھی کام پر جانا ہے ابھی گھر پہنچنا ہے ابھی کوئی انتظار کر رہا ہوگا ایسا ویسا کچھ بھی نہیں ہوگا بالکل مطلب سکون پرسکون زندگی ہوگی یطوف علیہم ولدان مخلدون چکر لگائیں گے ان پر ایسے لڑکے جو ہمیشہ رہنے والے ہیں یعنی کچھ خدمت گزار لڑکے ہوں گے جیسے کہ ہم نے آپ کو بتایا تھا کہ ادنا جنتی کو 80,000 خدمت گزار دیے جائیں گے تو وہ لڑکے ہوں گے نوجوان لڑکے ہوں گے اور وہ خدمت پر مامور ہوں گے صرف اور ہمیشہ وہ ایسے ہی رہیں گے کبھی ایسا نہیں ہوگا کہ ایسے تو عمر بڑھ جائے پھر ان کی وہ جوان ہو جائیں داڑھی مونچھیں نکل آئیں بلکہ چھوٹے بچے ہوں گے کہ جیسے گھر میں ایک چھوٹا نوکر ہوتا ہے کہ وہ اندر خواتین ہوں لیڈیز ہوں تو وہ بچہ کا کوئی پردہ نہیں ہوتا آتا ہے جاتا ہے اسی طریقے سے وہاں پر یہ ایسے بچے مقرر کیے جائیں گے کہ جو ان کی خدمت پر مامور ہوں گے اندر جانا باہر آنا اور وہ ہمیشہ پھر اسی حالت میں رہیں گے بڑے نہیں ہوں گے اللہ تبارک و تعالیٰ نے ان کو پیدا بس اسی کام کے لیے کیا ہے وہ کب تک کرتے رہیں گے اس کی کوئی لمٹ نہیں ہے ہمیشہ ہمیشہ وہ اس طرح کرتے رہیں گے بے اکوابیوں و اباریق کوزے اور آفتابے یعنی کوزے پیالے ہوں گے آفتابے بڑے کھلے پیالے ہوں گے وکأس من معین اور جام ہوں گے اور آنکھوں کے سامنے بہتی شراب وکأس من معین معین سے معین میں سے کأس ہوں گے یعنی جام ہوں گے ایسی شراب کے جو بہتی ہوئی شراب ہوگی آنکھوں کے سامنے بہ رہی ہوگی جیسے کہ قرآن کے اندر ہی پیچھے بیان ہوا تھا کہ چار قسم کی نہریں ہوں گی شراب کی پانی کی دودھ کی شہد کی تو وہ ایسی شراب ہوگی سامنے سے جیسے نہر بہ رہی ہے اس میں اگر بھر کے پیا جائے تو کوئی گرد نہیں ہے کہ وہ کھلی ہوگی تو گرد آ کے گر جائے گی وہاں پہ ڈسٹ کا تو نام و نشان نہیں ہوگا اور صفائی ستھرائی کوئی گندگی کا تصور ہی نہیں ہو سکتا کیونکہ وہاں سب چیزیں پاکیزہ ہیں और वो शराब ना वो नशा लाएगी, ना सर में दर्द होगा उसके पी के, ना इंसान हिजियान बकेगा, जैसे आगे इसके बारे में यही इरशाद फरमाया जा रहा है कि ला युसद्दउन अनहा वला युनजिफून, कि उससे ना उन्हें दर्द सर होगा और ना होश में कुछ फर्क आएगा, यानी ना वो बेहोश होंगे, ना ऐसा होगा कि मदहोशी के आलम में हो जाए, नशा चढ़ जाए, गशी तारी हो जाए, जबान लड़खड़ा जाए, कोई नाजेबा कलिमात निकल आए, या सर में दर्द हो जाए शदीद किस्म का, ऐसा कुछ भी नहीं होगा। وَفَاكِهَةٍ مِّمَّا يَتَخَيَّرُونَ, और ऐसे मेवे होंगे जिनको वो पसंद करेंगे, उनकी पसंद के मेवे होंगे। तो दरख्त मुख्तलिफ किस्म के होंगे, दुनिया में आज हजारों मेवे ऐसे हैं जो हमने अभी तक चखे तक नहीं है। दूसरे मुल्कों में, यूरोप कंट्रीज में मसलन कोई फल होता है, इस तक यहां तक वो बरामद ही नहीं किया जाता, या हमारे मुल्क में दरामद नहीं होती, वो लोग बरामद नहीं करते हैं, तो फिर उसका जायका हमें पता नहीं चलता। लेकिन जन्नत में अल्लाह तबारक व ताला ये दुनिया के तमाम मेवे और फल, और इसके अलावा ऐसे ऐसे फल तैयार अल्लाह ने हमारे लिए कर रखे हैं कि आज तक ना किसी ने उनको चखा, ना उनकी खुशबू सूंघी, ना आंखों से देखा। तो हर किस्म के मेवे अल्लाह ताला ने वहां पर रखे हैं, जिसको दुनिया में कुछ खाने को ना मिले, अगर वो नेक आमाल करता रहे तो जन्नत में इतना मिलेगा कि उसका वो तसव्वुर भी नहीं कर सकता। वलहमे तौरी मिम्मा यश्तहून, और परिंदों का गोश्त जो वो ख्वाहिश करें। तो ये आपको पहले भी रिवायत सुनाई थी, हजरत इब्ने अब्बास रदी अल्लाह तआला अन्हो इसके रावी हैं कि जन्नती एक तख्त पर लेटा हुआ होगा तो उसको जन्नत के आसमान पर एक परिंदा उड़ता हुआ, कुछ परिंदे उड़ते हुए नजर आएंगे, तो उसके दिल में तमन्ना बेदार होगी कि अगर ये भुनकर मेरे सामने आ जाए तो कितना अच्छा है। जैसे ही वो इस बात को सोचेगा अल्लाह ताला के करम से वो परिंदा भुनकर उसके सामने आके आ गिरेगा। ये पेट भर के, पेट भरने से मुराद फिर वही वही वजाहत है कि पेट भरने से मुराद ये नहीं है कि उसका पेट खाली था और उसकी उसको भूख तकलीफ पहुंचा रही थी, बल्कि ख्वाहिश के मुताबिक, कि मतलब सिर्फ लज्जत की ख्वाहिश होगी कि मजा हासिल करने के लिए इंसान खाएगा, हकीकतन पेट भरने के लिए नहीं। वो ना भी खाए तो वहां पर ना कमजोरी होगी, ना जोफ होगी, ना अजियत तो तकलीफ महसूस होगी, सिर्फ नफसानी लज्जत के लिए इंसान खाएगा, अगरचे वहां पर नफ्स नहीं होगा कि जो इंसान को बहकाए, बल्कि अगर जो हमारे अंदर एक नफ्स जिसको हम रूह से ताबीर करते हैं लिसान शरा में, वो मुतीउ फरमा बरदार होगी और वो बिल्कुल इंसान को नहीं बहकाएगी, सिर्फ एक लज्जत हासिल करने के लिए। इसके बाद इब्ने अब्बास रदी अल्लाह ताला अनहो फरमाते हैं कि फिर जब वो खा चुकेगा वो परिंदा दोबारा जिंदा होकर उड़ जाएगा, यानी वहां पर ऐसा नहीं है कि चीज जाया हो जाए, खराब हो जाए, उसको फेंकना पड़े और फिर सफाई करने वाले मुकरर करना पड़े कि भाई अब जन्नत में जाओ पूरे जन्नतों के खानों की जो सफाई है वो उठाकर किसी जगह फेंकी जाए, ऐसा कोई भी मामला नहीं होगा। ये अल्लाह तबारक व तआला का करम होगा कि अल्लाह ने एक ऐसी जन्नत तैयार कर रखी है जिसमें गंदगी की कोई गुंजाइश नहीं है। वह हूरुन ईन, और बड़ी आंखों वाली हूरें, ये उन्हें अता की जाएंगी। का अम्सालिल लुलुइल मकनून, जैसे छुपे रखे हुए मोती, जब समुंदर में होता खोर होता लगाते हैं तो जो एक सीपी टाइप होती है, एक तो होता है जिसमें घूंगा होता है और एक होती है सीप, यूं इस तरह दो उसके रुख होते हैं। कहते हैं कि जब बारिश होती है तो ये इसका मुंह खुल जाता है और इसमें जो एक बारिश का कतरा गिरता है तो ये बंद हो जाती है, बाद में वो हीरे में बदल जाता है। वल्लाहु आलम इसमें कितनी सदाकत है, बहरहाल यही अकाबरीन ने भी लिखा है। तो जिस तरीके से वो मोती उस सीप के अंदर बंद होता है, ना उस तक गर्द पहुंचती है, ना किसी की नजर पहुंची, ना किसी ने उसको छुआ, तो इस मिसाल से अल्लाह तबारक व तआला समझा रहा है कि वो हूरे में बिल्कुल ऐसी होंगी, ना किसी ने उनको देखा, ना इससे पहले छुआ, ना इससे पहले कोई गंदगी उन तक पहुंची या कोई खराबी उन तक पहुंची हो, कुछ भी नहीं होगा। तो इस तरह की अल्लाह तबारक व तआला ने हूरे मर्दों के लिए तैयार कर रखी है। इस पर हमारे बास बहने सवाल करती हैं कि मर्दों के लिए तो हूरे हैं, हमारे लिए क्या होगा? तो आपके लिए बहरहाल वो शोहर ही होंगे, घर के अब मर्द ही होंगे, जो मतलब अगर शादीशुदा हैं तो शोहर के साथ ही होंगे, और अगर गैर शादीशुदा हैं तो अल्लाह ताला की मशीयत पर मौकूफ है कि अल्लाह तबारक व ताला किसके साथ किसका निकाह फरमाता है, اور کیا جنت میں معاملہ کرتا ہے. یقینی سی بات ہے کہ عورت کو بھی وہاں پہ مکمل طور پر اس کی خواہشات کی تکمیل کی اجازت دی جائے گی اور وہ اس کے لیے بھی اس قسم کے انعامات ہوں گے. لیکن اللہ تعالیٰ نے ان کا تذکرہ ان کا تذکرہ خصوصاً مردوں کے لیے فرمایا. اسی پر عورتیں اپنے آپ کو قیاس کر لیں کہ اللہ تعالیٰ جو شادی شدہ ہیں ان کو تو شوہر عطا فرمائے گا, غیر شادی شدہ کو بھی اللہ تعالیٰ کسی نہ کسی کی زوجیت میں دے دے گا. جزا ام بما کانو یا عملون, یہ بدلہ ہے اس کا جو وہ کیا کرتے تھے. اس سے معلوم ہوا کہ عمل بیکار نہیں ہے. یہ جو بعض لوگ کہتے ہیں کہ جی عقیدہ ٹھیک کر لو عمل کی کوئی ضرورت نہیں ہے, یا بعض جاہل قسم کے صوفی کہتے ہیں کہ جی یہ بس دل کی نماز پڑھ لو دل کے روزے رکھ لو اور بس تمہارا اللہ سے رابطہ مل جانا چاہیے, باقی یہ اعمال وغیرہ کی اللہ تعالیٰ کو کوئی حاجت نہیں. بالکل صحیح بات ہے, یہاں تک تو درست ہے کہ اللہ کو اعمال کی کوئی حاجت نہیں, لیکن کیا ہم اعمال اللہ کی حاجت کے لیے کرتے ہیں یا اس کی حاجت پوری کرنے کے لیے کرتے ہیں؟ یقینی سی بات ہے نہیں, وہ تو اس کے حکم کی تعمیل میں ہے. اس لیے نیک عمل تو کرنے ہی پڑیں گے, وہ اس لیے نہیں کہ اللہ تبارک و تعالیٰ کو اس کی ضرورت ہے, بلکہ اس لیے کہ ہمیں ان کی ضرورت ہے کہ اس کے بدلے میں اللہ تعالیٰ نے قانون بنایا ہے, ضابطہ بنایا ہے کہ ان کے بدلے میں مال عطا انعام عطا فرمائے گا, لہٰذا ہمیں نیک عمل تو کرنے ہی ہوں گے. اور اللہ نے جا بجا قرآن عظیم میں اس بات کی نشاندہی فرمائی کہ اللہ تعالیٰ نیک اعمال کا بہترین بدلہ عطا فرمائے گا. لا يسمعون فيها لغوا ولا تأثيما, وہ جنتی اس جنت میں نہیں سنیں گے کوئی بیکار بات اور نہ گناہ کی بات, گناہگاری نہیں ہوگی. تأثیم معنی گناہ کرنا, نہ کچھ گناہ کرنا ہوگا اور نہ کوئی بیہودہ بات ان کی زبان پر جاری ہوگی. کہ بےہودگی یا گناہ یہ اسی وجہ سے ہوتا ہے کہ یا تو نفس ہم پر حاوی ہوتا ہے یا شیطان بہکا رہا ہوتا ہے یا کچھ مخلوق ایسی ہوتی ہے جس پر شیطان و نفس حاوی ہوتا ہے وہ اس کا ذریعہ اور سبب بن جاتے ہیں, یا دنیاوی نعمتوں کی کمی ہوتی ہے کہ جو ہمیں پھر گناہ کی طرف مائل کرتی ہے. ہم دوسروں کو دیکھتے ہیں ان کے پاس زیادہ نظر آتا ہے اپنے پاس کمی نظر آتی ہے تو انسان برائی کی طرف مائل ہوتا ہے. وہاں پھر میں سے کچھ بھی نہیں ہوگا, نہ کوئی ایسے لوگ ہوں گے جن پہ نفس و شیطان غالب ہے کہ ان کو دیکھ کے ہمارے دل میں گناہ کا خیال پیدا ہو, نہ نفس ہوگا. نفس تو موجود ہوگا لیکن مطیع و فرما بردار ہوگا, شیطان جہنم میں جا چکا ہوگا, دنیا کی کوئی تمنا ہوگی نہیں. اس لیے کہ آپ کو پہلے بھی عرض کیا تھا کہ نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ ادنا ترین جنتی کو, سب سے ادنا جنتی کو اتنی بڑی جنت دی جائے گی جو اس دنیا سے 10 گنا زیادہ بڑی ہوگی, یعنی 10 دنیاؤں کے برابر اس کو جنت عطا کی جائے گی. تو آپ خود سوچئے کہ جو اعلیٰ درجے کے ہوں گے انہیں کتنی بڑی جنت عطا کی جائے گی, اور وہ کہاں ہوگی یہ عقل اگر آپ سوچنا شروع کریں گے آپ کی عقل معاف ہو جائے گی, اور ماد اللہ ثم ماد اللہ شیطان وسوسے ڈالنا شروع کرے گا, یہ کیسے ہو سکتا ہے کہ اتنی بڑی جنت ہو کہ اکیلے ایک آدمی کو 10 جنتوں کے برابر مل جائے اور پھر باقی سب کو بھی اتنی بڑی بڑی کہاں ہیں وہ. تو یہ اس لیے پیدا خیال پیدا ہوگا کہ ہمارا ذہن بہت چھوٹا سا ہے. میں اس کو ایک مثال سے بھی آپ کو عرض کرتا ہوں, لیکن فی الحال بات یہ ہے کہ وہاں پر چونکہ اس قسم کے کوئی اسباب نہیں ہوں گے کہ جو ہمیں گناہ کی طرف مائل کریں, لہذا کوئی گناہ کا خیال ہی ذہن میں نہیں آئے گا, نہ کوئی بری بات زبان سے نکلے گی. سب سستہ لہجے والے ہوں گے, پاکیزہ کلمات والے ہوں گے, اس لیے کوئی گندگی وہاں پر ہو ہی نہیں سکتی ہے. اب یہ جو ایک وسوسہ ہے کہ اتنی بڑی جنتیں کہاں ہوں گی کہ ادنا ترین جنتی کو اس دنیا کا 10 گنا ایریا دے دیا جائے, تو باقی کے پاس وہ کہاں ہیں اور کس طرح ہوگا؟ اس کو آسان سے ایک مثال سے سمجھ لیجئے کہ جیسے ایک کنواں ہو, بہت بڑا کنواں, مثلا جیسے ہمارا یہاں پورا کمرہ یعنی 30-35 میٹر چوڑا کنواں ہو, اور اس میں ایک مینڈک بچے دے دے. اب دوست کے بچے ہوں چھوٹے چھوٹے, وہ کنواں میں پانی بھی ہے بہت سارا, کچھ بڑے بڑے پتھر گرے ہوئے ہیں, کچھ جھاڑیاں اگ گئی ہیں, پودے اگ گئے ہیں, تو وہ چھوٹے چھوٹے جو مینڈک ہیں وہ جب اس کنویں میں پیدا ہوتے ہیں یا ہوئے مثال کے طور پر, تو پانی کو دیکھیں گے بہت زیادہ پانی نظر آئے گا, بہت بڑا پانی, وہ سمجھیں گے سارا کا سارا دریا ہے. وہ بڑے بڑے پتھروں کو دیکھیں گے تو پہاڑ کی مثل نظر آئیں گے. पौधों को देखेंगे तो उनके कद से बहुत बड़े बड़े पौधे और बड़ी बड़ी झाड़ियां उनको महसूस होंगी। ऊपर देखेंगे तो गोल सा एक आसमान नजर आएगा। तो जो उस कुएं में पैदा हुआ, यकीनी सी बात है, वो इसी को कुल कायनात समझेगा। वो समझेगा यही कुल कायनात है भाई, यही पानी है, ये झाड़ियां हैं, ये बड़े बड़े पत्थर हैं और वो आसमान है। लेकिन अगर उन्हीं बच्चों को बाहर निकालकर दुनिया में छोड़ दिया जाए तो उन्हें पता चलेगा, ओहो, जिसको हम बहुत बड़ा समझ रहे थे वो तो कुछ भी नहीं है, ये तो बिल्कुल एक मामूली सा हिस्सा इस दुनिया का। दुनिया में तो इतने बड़े बड़े पहाड़, उन्हें माउंट एवरेस्ट के पास रख दिया जाए तो वो देख के बेहोश हो जाएंगे कि इतने बड़े बड़े पहाड़। तो मालूम ये हुआ कि हमारी हैसियत भी हकीकतन एक कुएं के मेंढक की सी मिसल है। हम ये पूरी दुनिया कुएं की मिसल है। हम इसके अंदर बड़े बड़े पहाड़ देख रहे हैं, दरिया समुन्दर देख रहे हैं, ऊपर देखते एक आसमान नजर आता है, तो हमें ये कुएं का मंजर नजर आ रहा है। इस कुएं से जब बाहर निकलेंगे तो हमें पता चलेगा कि अल्लाह तबारक व ताला की सल्तनत इस दुनिया तक महदूद नहीं, उसकी हुकूमत का दायरा बहुत वसी है, बहुत ही वसी है। और ये इंशाल्लाह आप और मैं अपनी आंखों से देखेंगे, कोई ताज्जुब की बात नहीं है। अल्लाह तबारक व ताला बड़ी अजमत वाला, बड़ी कुदरत वाला है, उसके वादों पर यकीन रखना जरूरी है। चुनाचे उन नादानों की तरह हरगिज मत हो जाइएगा जिन्होंने अकली तौर पर जन्नत को जानने की कोशिश की और जब उनकी अकल आजिज आ गई तो उन्होंने कहा कि जन्नत की हकीकत कुछ भी नहीं है, ये दरअसल लोगों को सिर्फ कुछ इनामात का तज़किरा करके एक तरगीब दी गई है, एक लालच पैदा किया गया ताकि दुनिया का तवाजुन ना बिगड़े और लोग गुनाहों को छोड़ें, करप्शन छोड़ दें, इस वजह से बस ऐसा हुआ है। हकीकतन जन्नत नहीं है। याद रखें, जो इस किस्म के नजरिया रखेगा वो काफिर हो जाएगा, क्योंकि कुरान और हदीस के जाहिर को इख्तियार करना सबसे पहले यह हम पे फर्ज है, फिर अगर तावील की गुंजाइश हो या जरूरत हो तो तावील की जाती है, वरना जाहिर पर ईमान लाना फर्ज। तो अल्लाह तबारक व तआला ने जब इन जन्नतों के तस्करे फरमाए और इनका बार बार जिक्र किया तो हमें इस जन्नत पर यकीन रखना वाजिब है कि अल्लाह तबारक व तआला ने तैयार की हुई है। हाँ, उसकी हकीकत क्या है, उसकी दुरुस्त कैफियत, यह हमें भी हासिल नहीं होगी, इंशाल्लाह जब हम दाखिल होंगे तभी जान सकेंगे। अल्लाह ताला ने इरशाद फरमाया कि ला यस्मऊन फीहा लगवा वला तअसीमा, उसमें नहीं सुनेंगे कोई बुरी बात और ना कोई गुनाह का काम होगा। इल्ला कीलन सलामन सलामन या सलामा सलामा, हाँ ये कहना होगा कि सलाम सलाम, हर एक दूसरे को सलामती की दुआएं दे रहा होगा, सलाम कर रहे होंगे, लेकिन कोई बुरी चीज वहां पर नहीं सुनेंगे। इंशाल्लाह सिलसिला कलाम जारी रहेगा अगले प्रोग्राम में। वाखरु दावाना अनिल हम्दुलिल्लाह रब्बिल आलमीन।